اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی الرسول الثقلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد، وعلى اهل بيته الطيبين الطاهرين المعصومين المظلومين، بسم الله الرحمن الرحيم، اللهم ارزقني شفاء الحسين عليه السلام يوم الورود، صلوات پڑھے محمد والا. عزاداران امام، قیصر باغ بامبے کی چوتھی مجلس ہے، فورتھ مجلس، یہ دعا کے اوپر کہ اللہ شفاعت حسین نصیب ہو دنیا میں اور آخرت میں دونوں میں. مسلسل تین دن سے آپ سے معروضے کر رہا اور آج چوتھی مجلس، یہ وہ عظیم دعا ہے تو زیارت عاشورہ کے اختتام پہ ہے اور سب سے ریکمینڈیڈ زیارت ہے اور اس کا اینڈ اسی پہ ہو رہا. بار بار میں آپ سے بول رہا کہ اس کا ورد کرو، جتنا ورد کرو گے اتنا تم مولا حسین سے قریب ہوگے، تصور امام حسین آئے گا اور وہ شفاعت جس کا ہم انتظار کر رہے، ویٹ کر رہے کہ ہم کو ملے، اور جو کچھ مل رہا وہ انہی کے صدقے میں مل شیف. لیکن جیسے تین دن سے بول رہا تھا، انلیس وی ڈو سم تھنگ فار امام، ایکسپیکٹ مت کرو. وہ تو کریم ابن کریم ہے، وہ سبھی کو دیتے ہیں، لیکن ایک مشن بناؤ اپنی لائف کا بامبے میں کہ آئی ہیو ٹو ڈو سم تھنگ فار امام حسین. جب تم پلان کرو گے تو تم کچھ کرو گے بھی. ابھی رضوی میں بول کے آ رہا کہ جتنا یوتھ سن رہا مجھے پوری دنیا میں اس وقت، یو ہیو ٹو پلان، ہم کو کچھ کرنا. یہ محرم 1441 ہجرا کا محرم ہماری ڈیسٹینی کو بدلنا، ہماری تقدیر کو بدلنا، اور اس سے بہتر ایام نہیں ہے ٹو گیٹ کلوز ٹو امام، اس سے بہتر ایام نہیں ہے. اس لیے کہ مسلسل 24 آورز جو ہے، اتنے موسم خراب ہونے کے بعد، اتنا شدید موسم خراب تھا آج، ہر طرف سے رحمت ہی رحمت تھی، لیکن اس کے باوجود آپ یہاں آئے اتنی رات کو، صرف اس لیے نا کہ ایام اعضاء کے مخصوص ایام ہیں. تو جب اتنی محبت ہے تو ان کی محبت میں ان چیزوں کو چھوڑ دو کہ جو حسین نہیں چاہتا ہے. اور جب تک پلان نہیں کرتے نا، آپ اپنی لائف میں پلان نہیں کرتا، کوئی شخص ایسا نہیں ہے جو بغیر پلاننگ کے زندگی گزارتا ہے. اسٹوڈنٹس ہو، جاب میں ہو، بزنس میں ہو، ہر آدمی کا ایک مشن ہوتا ہے، ہر آدمی کا ایک پلان ہوتا ہے. ایک سال کا پلان بناتے، 5 ایئرز کا پلان بناتے، ہمارے کیا پلان ہیں؟ اس لیے کہ آپ مسلسل، میں مجلس میں آنے سے پہلے سن رہا کہ زمانے کے امام کے ہم ظہور کی دعا کرتے ہیں، یہ کہتے ہیں کہ اسا مولا آئیے آئیے آئیے. اسا کے معنی رائٹ ناؤ، کے ابھی اسی وقت. کتنی آسانی سے ہم بول رہے ہیں. اور جو کچھ اچیومنٹ، جو کچھ ملے گا وہ اس دنیا میں، جب فرزند حسین آئے گا نا، اسی کے بعد تم کو اور تمہارے لیے رحمت ہے. جب ہم اتنی دل سے پکار رہے کہ اسا الاجل 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 کہ مولا آئیے، لیکن کس انداز سے پکار رہے، کتنا پریپریشن ہے ہمارا، اتنا بڑا یہ محرم کا ایونٹ ہے آج، اتنا بڑا محرم کا پروگرام ہے، سب کے گھروں میں اذان خانے ہیں، ہم نے کیا پلان کیا مولا حسین کو ویلکم کرنے کا؟ کوئی تو پلان کرو. جب تک تم اپنے مشن کو آگے لے کے نہیں چلو گے، جو امام حسین کا مشن کربلا میں ختم نہیں ہوا، اب ہر دور میں جو شیعہ ہے اس پیغام کو لے کے آگے بڑھنا ہے، اس مشن کو لے کے آگے بڑھنا ہے. اور یہ ایک چیز یاد رکھو، اگر تم بامبے میں رہنا چاہتے، کیسا رہنا چاہتے، ایسے نہیں کیڑے مکوڑوں کی طرح، ایسے نہیں کہ دنیا میں جیسے لوگ زندہ رہتے، اگر تم صحیح معنی میں رہنا چاہتے ہمیشہ فار ایور، تو امام کے لیے کام کرنا ہے. کام کیا کرنا ہے؟ آج کے دور میں یہ نہیں بول رہا کہ میں راستوں پہ نکلو، یہ نہیں بول رہا کہ میں بازاروں میں جاؤ، یہ نہیں بول رہا کہ کالجز میں جاؤ، صرف پہلی چیز جو کرو وہ رزق حرام سے اپنے آپ کو بچا لو. اس وقت تک کوئی امام کی تعلیمات ہمارے ذہنوں میں نہیں آئے گی جب تک ہمارے پیٹ میں حرام رزق رہے گا. محرم میں کم از کم یہ وعدہ کر لو مولا سے کہ یہ جو 1441 ہے پورا سال میں ایک ڈراپ آف واٹر بھی یا ایک سیڈ بھی اپنی زبان پہ حرام کا نہیں رکھوں گا, اس لیے کہ یہ آپ کو پسند نہیں ہے. میں آپ کی آواز سننا چاہتا, میں آپ کی بات سننا چاہتا. یاد رکھو دوستو, اس کو ایزی مت لو, ایزی مت لو, اٹس ویری ایزی. ہم بڑے آرام سے حرام, آپ بولیں گے میں تو حرام کھاتا ہی نہیں, لیکن 1000 چیزیں جو حرام میں ہمارے رزق کو, ہمارے حلال رزق کو حرام کر رہے ہیں. اس وقت تک عزاداری کا لطف نہیں ہے, اس وقت تک تمہارے کانوں میں حسین کی آواز نہیں آئے گی جب تک پیٹ میں حرام رہے گا. اپنے لیے زندہ مت رہو, کم از کم حسین کے لیے زندہ رہو. یہ پلان کرو, یہ مشن کرو, اپنے گھروں میں جا کر اپنے پیرنٹس سے بات کرو, والدین سے بات کرو, محبت کے ساتھ, پیار کے ساتھ, کہ رزق حلال کے بارے میں بات کرو, کہ ان کا حق دیتے رہو, تمہاری زندگی بڑھتے رہے گی. ورنہ آج دنیا کس حالت میں, آپ کو پتا ہے یمن کے حالات کیا ہیں, دوسرے ملکوں میں کے حالات کیا, میں نام نہیں لے سکتا کہ کس طرح سے شیعہ اس وقت پریشان ہے. پوری دنیا ایک ہی چیز ٹرائی کر رہی کہ یہ مذہب, یہ چیز ریز ہو جائے, یہ پیغام ریز ہو جائے. لیکن وہی بات کہ اس کی حفاظت کرنے والا کوئی اور ہے, کام کرنے والے ہیں اور کام کر رہے ہیں. جو سب سے بڑا ملک ہے, میں نام نہیں لینا چاہتا, سب سے بڑا ملک ہے, کتنے اس کے خلاف ہیں لیکن کیسے دیوار کی طرح کھڑے ہوئے ہیں. کیوں؟ ان کے سامنے پیغام حسین ہے, ان کے سامنے وہ امام حسین کا مشن ہے, اور وہ لوگ حسین کے پیغام کو اسی انداز سے پروپوگیٹ کر رہے ہیں. دنیا میں آج مختلف انداز سے آپ کے اوپر حملے ہیں, لیکن ان حملوں کا جواب دینا آپ کا کام ہے. میں نے ابھی ایک بات بولی کہ اتنے علم کو حاصل کر لو, اتنی نالج کو حاصل کر لو, اتنے ایجوکیشن کو حاصل کر لو کہ ہر حکومت تمہاری محتاج ہو جائے, ہر حکومت تمہاری محتاج ہو. ہر حکومت تمہاری محتاج ہو جائے. تم کو دنیا میں سروائیو کرنا ہے تو جہالتوں میں نہیں کر سکتے, علم کے ساتھ کر سکتے. اور آج کا دور سب سے امپورٹنٹ دور ہے کہ جس دور میں تم کو اس مشن کو, مولا حسین کے اس پیغام کو پہنچائیں. اگر 2 مہینے 8 دن عزاداری کی اور ایک بھی پیغام, ایک بھی چیز مولا حسین کی اپنی زندگی میں نہیں لاؤ گے تو پھر فائدہ کیا ہو رہا ہے عزاداری کا؟ اتنے مصروف ہو بابے میں, عزاداری 24 گھنٹے کرو, لیکن کوئی تو چیز اپنی لائف میں لے کر آؤ. اگر تم نے اپنی لائف میں لا لیا تو تم زندہ رہ گئے. آج کل جیسے میں نے شیخ مقدس کا واقعہ پڑھا تھا, وہ آج زندہ ہے, وہ باقی ہے, ان کا نام ہے, امام نے اتنا قریب بلا کے رکھا, کوئی تو چیز اچھی دکھی. آج آپ کے دل میں خواہش نہیں ہوتی, میں یوتھ کو بول رہا, تمہارے دل میں خواہش نہیں ہے, تمہارے دل میں یہ وش نہیں ہے کہ میں بھی امام کے پاس ایسی جاؤں, میں بھی مولا حسین کے پاس جاؤں. جیسا مقدس گیا تو آپ نہیں جا سکتے, مقدس کوئی آسمان سے اتر کے نہیں آیا تھا, مقدس بھی ہم جیسا انسان تھا. لیکن ان کی ماں کو سلام کرو کہ جس نے پاک اور پاکیزہ طریقے سے اس کو پالا, اتنا پاک پالا کہ علی والا بن گیا, اتنا پاک پالا کہ امام کے قریب چلا گیا. تو ان ماؤں کو بول رہا جو تمہاری گودوں میں بچے ہیں, ڈو سم تھنگ فار یور کڈس, ان بچوں کو ایسے پرورش کرو, ایسے پرورش کرو, گھر کے ماحول کو بناؤ. دوستو ابھی تک وہ ماحول بنا نہیں جو ماحول حسین ابن علی تمہارے گھروں کا دیکھنا چاہتا. زمانے کا امام آئے گا تو کس کے گھر آئے گا؟ میں کچھ نہیں بولتا, آپ انصاف سے بولو, یو ڈیسائیڈ کہ کیا میرا گھر ایسا ہے کہ اگر کل امام آئے تو میرے گھر میں آئے گا. آئی ڈونٹ وانٹ ٹو سے اینی تھنگ, بٹ یو ڈیسائڈ یور سیلف کہ کیا میرا گھر ایسا ہے, میرے گھر میں وہ ارینجمنٹ ہے. ایک بیڈ روم کا فلیٹ ہے بامبے میں تمہارا, ڈزنٹ میٹر. مولا بڑا فلیٹ دیکھ کے نہیں آ رہے, مولا وہ پاک گھر دیکھ کے آئے گا. سمجھ میں آئی بات؟ ये मत बोलो कि मेरा घर में जगह नहीं है, बुलाओ अपने घर में। अब मैं तारीख का एक वाकया बताता हूं आपको। अलहाज सैयद अबुल खासिम अलखुई हमारा एक अजीम मर्जा था, अजीम तरीन मर्जा, 93 में जिनकी डेथ हुई, उन्होंने गौर से सुना, उन्होंने मस्जिद खिजरा जो नजफ एशर की एक मशहूर मस्जिद है वहां से उन्होंने एक वाकया पढ़ा था जो उनकी बायोग्राफी में मौजूद है। ये अपने एक दोस्त का जो जवानी का दोस्त उनका, उनका वाकया रावी अलहाज सैयद अबुल खासिम अलखुई है, उनकी किताब में ये वाकया मौजूद है, उनकी बायोग्राफी में। ये तबरेज का वाकया, ईरान का शहर तबरेज, वहां पे प्लीज गौर से सुनो कि मैंने जो बात बोली ना, बॉम्बे में घर इस काबिल बनाओ, घर देखकर इमाम नहीं आ रहा, प्लीज बोल रहा, बंगले देख के नहीं आएगा, तुम्हारा तकद्दस, तुम्हारा तखवा वो देख के इमाम आएगा कि तुम खा रहे क्या पी रहे क्या, वो देख कर आएगा। आज की इस वाकये के बाद तुम्हारे दिल में ख्वाहिश होना कि आई शुड कॉल माय इमाम, आप मैं अपने इमाम को बुलाऊं अपने घर में। आप ये मत समझो कि इमाम तुम बुलाओगे तो इमाम नहीं आएगा। क्या इमाम अली दावत में नहीं जाते थे? हबीब इब्ने मजाहिर के घर में मौला हुसैन नहीं गए थे? पूरे मासूमीन गए थे। इमाम अपने दौर में जो बुलाता था जाते थे। तो आज का जिंदा इमाम भी अगर तुम बुलाओगे तो जाओगे, लेकिन घर तो बनो वैसा, घर तो बने वैसा। ईजी मत लो, डोंट टेक इट ईजी कि क्या फर्क पड़ता है इमाम नहीं आए तो, मेरा बिजनेस तो चल रहा ना, मेरी जॉब तो चल रही ना, ये फिक्र नहीं रहना शिया की। ये चीज मोहर्रम में, ये मोहर्रम में चेंज करने की कोशिश करो। शेख अलहाज सैयद अबुल खासिम अलखुई कहते हैं कि तबरेज में मदरसा था, दीनी मदरसा। ये वाकया है 70-80 साल पुराना, गौर से सुनो, 70-80 साल पुराना। उनका एक दोस्त था, ये वहां से निकल के यहां आ गए थे नजफ अशरफ। उनका एक दोस्त वहां के दीनी मदरसे में पढ़ता था। 80 ईयर्स पुरानी बात है, 80-90 ईयर्स पुरानी बात। 80-90 ईयर्स में उस वक्त पॉवर्टी थी, गुर्बत थी, लाइट सिस्टम बराबर नहीं था, लोग बड़े गुर्बत के आलम में जिंदगी गुजार रहे थे। ये कहते हैं कि मेरा दोस्त भी उस मदरसे में पढ़ता था। आप सोचो इतनी बड़ी पर्सनालिटी इस वाक़े को लिख रही। कहते हैं कि मेरा दोस्त वहाँ पढ़ रहा था और उस मदरसे का जो केयर टेकर था, जो चौकीदार था, उसी शहर तबरेज का था, उसी शहर तबरेज का था। और जितने लड़के थे, स्टूडेंट्स थे, वो लोग इस्लामिक फ्रेम में रह के उससे बड़ा मजाक करते थे, उस केयर टेकर से। ये कहते हैं कि एक दिन, गौर से सुनो, एक दिन सर्दी, तबरेज की सर्दी, विंटर, जबरदस्त विंटर, उस जमाने में हीटर्स का सिस्टम भी बराबर नहीं था। कहते हैं कि उस सर्दी में आधी रात के वक्त, अच्छा इस केयर टेकर का जो रूम था वो वॉशरूम के बिल्कुल बाजू था, और वॉशरूम जो है स्टूडेंट्स के जो रूम थे उसके बाहर थे, और वॉशरूम के बाजू इसका मेरे पास टाइम बिल्कुल नहीं है, 12:15 बजे मुझे मजलिस ख़त्म करना है। आई नो आज ट्रेन्स नहीं है, लेकिन उसके बावजूद ख़त्म कर दूंगा। पूरी इन्फॉर्मेशन है इसलिए कि मैं आज बारिश की वजह से ज़ैनबिया इमाम बरगा की मेरी 5 बजे की मजलिस में आ ही नहीं सकता। गोवंडी में आफ्टरनून में तो वहाँ पर भी नहीं जा सकता। अल्लाह की रहमत है, नो कंप्लेन, जो अल्लाह की मर्जी है वो बेहतर है। तो आगे खुद कहते हैं, अच्छा ये जो शख्स था इनका स्टूडेंट के टेकर, वो जो भी वॉशरूम में जाता था उसके लिए पानी का अरेंजमेंट करता। उस जमाने में टैप सिस्टम नहीं था, पानी ले जाकर रखता था। जो भी स्टूडेंट जाता उसने अपने ऊपर ये जिम्मेदारी रख ली थी जब वो वहाँ रहता था। ये आगा कहते हैं कि इनका दोस्त आधी रात पे इसको हाजत महसूस हुई वॉशरूम जाने की, बड़ी मुसीबत से वहाँ की सर्दी वहाँ का विंटर ये उठा, उठ के सर्दी में अपने आप को बचाता हुआ, मेरी तरफ देखो बचाता हुआ वॉशरूम जा रहा था। वॉशरूम के बिल्कुल बाजू इसका रूम है कैटेगरी। अब पुराना दरवाजे पुराने दरवाजे, इसको ये फील हुआ इनके स्टूडेंट को कि इसके कमरे में आधी रात के वक्त कोई है, ऐसा फील हुआ। इस्लाम इसको परमिट नहीं करता कि आप किसी के रूम में किसी के घर में विदाउट परमिशन जाएं। इसने चलते चलते वॉशरूम जाते जाते जो दरवाजे लकड़ी के दरवाजे थे उसके जो दरार थी ना उसमें से ऐसा देखा, देखा तो कहता है कि पूरा रूम एक रोशन है। अच्छा उस जमाने में ये लाइट सिस्टम नहीं था, कैंडल्स होते थे, लाइट सिस्टम नहीं था तो चिराग की रोशनी जो भी होती होती, लेकिन ये कहता है कि पूरा रूम रोशन ब्राइट एकदम एब्सोल्युटली ब्राइट, और ये दो जानू बैठा हुआ है सर को झुका के ऐसा जैसे किसी के सामने बड़ी रेस्पेक्ट के साथ बैठता है। तो ये हैरत में था कि क्या हो रहा, क्या कौन है इसके कमरे। ये सीधा वॉशरूम गए, वॉशरूम जाके वापस आए। बड़ा मशहूर बात है, मैंने दो मिनट में ख़त्म करना है खाली अपनी बात को वाजे करने के लिए नॉक किया। कुछ देर के बाद ये केयर टेकर बाहर आया आंखों को मलता हुआ। इन्होंने पूछा कि तेरे कमरे में कौन है, उसने कहा अब तो कोई नहीं मेरे कमरे में। तो इन्होंने कहा नहीं मैंने अपनी आंखों से देखा, रोशनी थी, तू बैठा हुआ था, कौन है? कहा अब कोई नहीं, झूठ नहीं बोला, कहा अब कोई नहीं। इन्होंने कहा था कौन, सुनेंगे क्या? ये स्टूडेंट आलिम दीन तालिबे इल्म कहता है वो, उसने कहा कि मेरे कमरे में इस वक्त अभी थोड़ी देर पहले हुज्जत खुदा मौजूद है। हैरत से पूछा कि तेरे कमरे में इमाम कैसे आया, उसका जुमला क्या है? वो तो अक्सर आते हैं मेरे पास, इस शहर का कारोबार मैं चलाता हूं। जाहिरी तौर पे इमाम की एक पूरी कैबिनेट है जिसमें चार औकात, जिसमें दो नबी है, नबी खिजर और नबी इलियास, और दो इमाम अपनी दुनिया से लेते हैं, फिर अब्दाल नुजबान सालेहीन। हर शहर में हर जगह कोई ना कोई ऐसी शख्सियत है जो इमाम से वॉज वेरी क्लोज। वो लोग जाहिरी तौर पर कारोबार चला रहे, शहर का काम कर रहे, लेकिन जाहिर नहीं हो रहे। इनको इतनी हैरत हुई कि इन्होंने कहा कि तेरे तो कहा कि वो तो अक्सर आते हैं। तो दूसरे दिन या तीसरे दिन उसने आके कहा, इनसे कहा कि अब मैं शहर से जा रहा। उन्होंने पूछा क्यों जा रहा, तो कहा इसलिए जा रहा कि राज सामने आ गया, तूने देख लिया, इमाम का हुक्म आ गया कि शहर छोड़ दे, मैं शहर छोड़ रहा। मैंने वाकया क्यों पढ़ा, मुख्तसर वाकया लेकिन क्यों पढ़ा, सिर्फ इसलिए पढ़ा कि मुहर्रम में उस जज्बे को पैदा करो कि क्या उसके पास जा सकते, इमाम आपके पास नहीं आ सकते। कभी तुमने ये ख्वाहिश की कि मैं अपने इमाम की ज्यारत करूँ? करबला मौला जाते हो, हज पे जाते हो, मुख्तलिफ जगहों पर जाते हो, ज्यारत पर जाते हो करबला में, कभी तलाश किया शब जुमा मौला हुसैन के रोजे में? फिर कैसे कह रहे अल्लाहुम्मा अरज़ुक़नी शिफ़ात अल-हुसैन। अगर शिफ़ात हुसैन होगी तो जब तक तुम्हारा हुसैन का ये बेटा तुमसे राजी नहीं होगा शिफ़ात नहीं मिलेगी। हम करबला मौला मौला आपको बार बार ज्यारत नसीब करें। शब जुमा इतने जब भी काफिले के साथ मैं जाता हूँ तो आई मेक श्योर कि हर आदमी करबला में जाके इमाम की ज्यारत और नमाज सलामती की पढ़ के दुआ करे कि हर इमाम कहता कि हर शब जुमा को मैं अपने जग की ज्यारत को जाता हूँ। मिलने की जो जगहें बताई गई इमाम के वो ये भी बताई गई कि शब जुमा वो मौला हुसैन के रोजे में आते। हजारों लाखों की तादाद में बॉम्बे से लोग जा रहे, पूरी दुनिया से जा रहे, जब जा रहे और वापस आ रहे, जैसा जा रहे वैसे ही वापस आ रहे, तो देन व्हाट इज द यूज ऑफ ज्यारत? ज्यारत तो प्रैक्टिस नहीं है। हुसैन से क्लोज होने की कभी 1% कोशिश की? मैं यही तो बोल रहा, मुहर्रम 10 दिन 24 घंटे आजादारी, 24 घंटे मातम जरूर करो, जरूर करो। आई एम नॉट स्टॉपिंग यू, गलत मत समझो, मैं बोल रहा आजादारी 24 आवर्स करो, आजादारी मातम 24 आवर्स करो, लेकिन एटलीस्ट गेट क्लोज, कोई तो चीज लो जो जज्बा हुसैन का और हुसैन के साथियों का था, जो जज्बा बीबी जैनब और चौथे इमाम का था, जो बीबी जैनब और चौथे इमाम ने जो काम किया है करबला के बाद। अगर बीबी जैनब नहीं होती या चौथे इमाम नहीं होता तो क्या करबला का पैगाम आज आप तक पहुंचता? करबला दफन हो जाता, दफन हो जाता अगर ये दो शख्सियतें नहीं होती उस वक्त। इन्होंने काम किया ना, क्या काम किया? प्रोपोगेशन किरदार से। आज हम भी तो कुछ करें, कम से कम सीरत जैनब लो, शहजादी की सीरत का ये इंपॉर्टेंट तरीन पहलू। दूसरा इंपॉर्टेंट तरीन पहलू क्या है? शहजादी ने डिप्लोमेसी से काम नहीं लिया, समझ में आई बात? आज सबसे बड़ा प्रॉब्लम मुहर्रम में, इस मुहर्रम में इस बीमारी को छोड़ो, क्या आप भी अच्छे, आप भी अच्छे, हक बोलना सीखो, ये सीरत ज़ैनब है। मैं यूथ का बोल रहा, यूथ का बोल रहा, बॉम्बे के। डिप्लोमेसी को छोड़ो, डिप्लोमेसी सबसे बड़ी बीमारी है, तुम्हारे सारे आमाल को खराब कर देंगे। मजलिस में जाओ तो सूरत देख के मत जाओ। ये देख के मत जाओ कि उसने इनवाइट किया तो मैं मजलिस में जा रहा, उसने इनवाइट किया तो मजलिस में जा रहा। मजलिस हुसैन इनविटेशन की मोहताज नहीं है। ये तो चेंज लाओ। बड़ा आदमी है तो मैं जाऊंगा, छोटे आदमी के पास नहीं जाऊंगा। हुसैन की निगाह में दुनिया का बड़ा आदमी नहीं है, हुसैन की निगाह में वो सबसे बड़ा जो हुसैन की इताअत करता, जो हुसैन की बात सुनता, जो हुसैन की सीरत पे अमल करता। लाइफ में चेंज लाना, चेंज लाना। इतना हजारों से यूथ मुझे सुन रहा है, इसका माला तुमको आबाद रखे खैसरबाग वालों, लेकिन कुछ तो करो। सीरत ज़ैनब में क्या है? बीवी खामोश नहीं बैठी, बीवी अपनी पूरी जिंदगी बोलती रही, पैगाम हुसैन देती रही। आप सोचो यजीद ने कैसा बड़ा जुल्म किया था, उसका जुल्म का कोई लिमिट्स है? यजीद ये समझ रहा था, गौर से सुनो, यजीद ये समझ रहा था कि इतना शहादत हुसैन के बाद असीर करके सैदानियों को और चौथे इमाम को इतना दबा दो कि इनकी जबान ना खुले, जुल्म अपनी लिमिट्स पे चला गया, मेराज पे जुल्म गया, जुल्म करने वाला थका, सबर करने वाला नहीं थका। समझ में मेरी बात आई? तो हुआ क्या, जब यजीद के दरबार में पहुंचे, क्या था यजीद के दरबार में? व्हाट इट वॉज? अकेला यजीद नहीं था, 700 कुर्सी नशीन तो बोलते हैं, 7000 उस वक्त की पूरी ममलिकत इस्लामिया, जो ऊपर मराकश, सेंट्रल अफ्रीका, यमन, ईरान, पूरा मिडिल ईस्ट, इतनी बड़ी हुकूमत है यजीद की। यजीद की कोई छोटी हुकूमत नहीं थी, इतनी बड़ी हुकूमत का वो जालिम मालिक था उसने। और उसके बाद छोटी छोटी पॉकेट्स में हुकूमतें थी, तो वो छोटी छोटी हुकूमत और इधर रोम, रोम की हुकूमत है, दो पैरेलल हुकूमत है, दो बिग पावर्स है उस वक्त, इस्लाम और क्रिश्चियनिटी, ईसाइत और इस्लाम, दो बड़े बिग पावर थे। वह रोम का सफीर एम्बेसिडर भी दरबार में बैठा हुआ है, छोटी छोटी मुमलिकतों के सफीर भी बैठे हुए, हर पैसे वाला बैठा हुआ है, दौलतमंद बैठा हुआ है। यजीद, प्लीज गौर से सुनो, यजीद ने ऐलान क्या किया था कि मेरी हुकूमत के खिलाफ एक शख्स ने खुरूज किया, उसके लिए हमने उससे जंग की, उसको खत्म किया और उनकी फैमिली मेम्बर्स को हम असीर करके लाए। वो जो जंग हमने जीती, उस जंग की जीतने का यह जश्न है। कंप्लीट लोगों को भुला गया था कि हुसैन इब्न अली कौन है, बिल्कुल लोगों को मालूम नहीं। सीरिया में हर आदमी जश्न कर रहा, इतने बड़े मजमे में, गौर से मेरी तरफ देखो, इतने बड़े मजमे में सैदानियां एंटर हुई, कयामत का लम्हा है। मैं बहुत एहतियात से पढ़ा, भी मसाब पे नहीं आया। सैदानियां एंटर हुई, असील जजीद अपने जहन नाकिस में यह समझ रहा कि मैंने इनको क्रश कर दिया, अब ये कोई जबान नहीं खोल सकते। और यजीद के सामने कोई जबान नहीं खोल सकता था, वो जालिम तरीन बादशाह था अपने दौर का, जालिम तरीन काफिर था अपने दौर का, فاسق و فاجر تھا, وہ یہ سمجھ رہا کہ میں نے ان کو ختم کیا, ان کے آبا اور ان کے بھائیوں کو, اور ان کو ختم کر دیا. اتنا لمبا سفر, اتنا لمبا سفر, پھر بولا اتنی لمبی ٹریولنگ, کربلا سے سیریا نان سٹاپ. آج کی ٹریولنگ نہیں ہے, آج کی ٹریولنگ نہیں ہے کہ کار میں بھی جائے تو لوگ پاگل ہو جائے. وہ اونٹ اور گھوڑوں کی ٹریولنگ ہے. جسم ٹوٹا ہوا, ٹوٹا ہوا جسم, اتنی تھکن, کربلا کی شہادت, پھر فوراً ٹریولنگ, ٹوٹا ہوا جسم کے ساتھ علی کی بیٹی دربار میں گئی, ایک گوشے میں ٹھہر گئے. بی بی اس کے تخت کے سامنے ایک چھوٹا گوشہ تھا, آج جہاں پہ لوگ سیریا میں قرآن پڑھتے. کمال کی بات یہی تو ہے, جہاں زینب کے قدم تھے پڑے تھے نا, آج وہاں اللہ کی عبادت ہوتی. سیدنیا گوشے میں کھڑے, یزید کے سامنے آ کے شمن نے یزید کی تعریف کی, ظالم کی. کیا کہا کہ ہم نے حسین, پورا نام نہیں بولتا, حسین ابن علی, ہم نے حسین اور حسین کے ساتھیوں کو گھیر کے ختم کر دیا. اور یزید خوش ہونے لگا. اب اس کے بعد اس کا وہ جملہ کہ آج میرے بدر اور احد کے میرے فیملی ممبرس, میرے رشتہ دار, آج ان کی روح کتنی خوش ہوئی ہوگی کہ میں نے کیسے بنی ہاشم سے بدلہ لیا, اپنے کفر کا اعلان کیا ہے یزید نے. اس کے بعد اس نے کیا کہا, یہ ایک انگلش میں جس کو فراڈ بولتے, فراڈ, اس نے کہا یہ بنی ہاشم کا ڈھونگ تھا, فراڈ تھا. کوئی حکم, کوئی وحی نازل نہیں ہوئی, قرآن نازل نہیں ہوا, یہ صرف حکومت کو لینے. اس کے بعد جو تیسرا جملہ سنا, اب سنو, پورے دربار میں پن ڈراپ سائلنس ہے, سکتا ہے, اور یہ ظالم تقریر کر رہا ہے, کہتا ہے کہ فتح ہم کو ہوئی, وکٹری ہم کو ہوئی, اللہ نے وکٹری مجھے دی. بس جیسے وکٹری مجھے ہوئی, ہم کو ملی, بولا, ایک لمحہ نہیں گزرا, دوسرے لمحے میں جو گروپ, جو ایک بیویوں کا ایک گوشے میں گروپ کھڑا ہوا تھا, ان خواتین میں سے ایک آواز بلند ہوئی کہ یزید چپ ہو جا. یزید couldn't believe, he couldn't believe کہ مجھے میرے دربار میں, میرے دربار میں میرے منہ پہ مجھے ٹوکے گا کون. یہ شیر دل علی کی بیٹی تھی. یہ شیر دل لباس کی بہن تھی. ڈپلومیسی کو ختم کرو, میں یہ بول رہا میرے یوتھ کو, حق بولنا تمہاری ذمہ داری ہے, جو صحیح ہے وہ صحیح بولو, جو برا ہے اس کو برا بولو. تو ہوا کیا, جب یزید کو ٹوکا, ہی couldn't believe, اس پریشان ہوا کہ آواز آ رہی کہاں سے. اب دیکھتا ہے کہ سیدانیوں کے گوشے سے ایک آواز بلند. اب بی بی کا جملہ سنو, کہا یزید تو یہ سمجھ رہا کہ کامیابی تیری ہوئی, یاد رکھ جیت کامیابی تیری نہیں ہے, کامیابی ہماری ہے. اللہ نے عزت ہم کو دی, تم کو نہیں دی. تیرا تو بہت جلدی خاتمہ ہوگا. دوستو اتنی بڑی بات یزید کو منہ پہ بولنا, یہ سیرت زینب ہے. تو ہم بھی تو کچھ نہیں, میں بولنا چاہتا تھا لیکن روک رہا بات کو, میں بھی تو یہی بول رہا کہ حق بولو. حسین کا پیغام یہی ہے, بی بی زینب کا پیغام یہی ہے. میں خطبے کو نہیں پڑھ رہا, میں صرف یہ بول رہا کہ اتنا بڑا یوتھ مجھے خیسر باد ماشاء اللہ بھرے آپ لوگ موجود ہیں, یہ سال محرم میں یہ وعدہ کرو مولا حسین سے کہ میں ڈپلومیسی نہیں کروں گا, کبھی نہیں کروں گا. ڈپلومیسی کی وجہ سے آج اسلام کو سب سے زیادہ نقصان ہوا. جو نقصان آج بھی ہو رہا نا, اسلام کا لباس پہن کے جو چاہے کر رہے, کبھی مت کرو. یہ چیز اگر آج ہم کو سیکھنا ہے, یہ ہماری ذہنوں میں آنا, یہ ہمارے کیریکٹر میں آنا, یہ ہمارے کردار میں آنا کہ کسی سے مت ڈرو. آپ کے سامنے ایک ہزار مثالیں, ایک ہزار مثالیں, کہ آج کے دور میں بھی بڑی طاقت, سب سے بڑی دنیا کی طاقت کیسا تھریٹ کر رہی ہے اس ملک کو, لیکن دیوار کی طرح کھڑے ہوئے. یہ ہماری مرجعیت ہے جس کی وجہ سے آج شیعہ کی عزت بڑھ رہی. وہ مرجعیت نہیں ہوتی, وہ شخصیت نہیں ہوتی تو تم کو کوئی پہچانتا نہیں. اسی لیے میں بول رہا ہوں, اس سے پہلے بھی بولا تھا لاسٹ دو تین سال پہلے کہ مرجعیت کو مضبوط کرو, مرجعیت کو مضبوط کرو, اپنے مرجع کو مضبوط کرو, اس لیے کہ وہ ہے تو آج ظاہری طور پہ تمہاری ایگزسٹنس ہے, کسی اور چکر میں مت پڑو. یہ اور وہ مرجع ہے, اس لیے کہ آج دنیا بول رہی, یار دنیا بول رہی, میں یوتھ کو بول رہا, میں نے ابھی ریزوی میں یا کہیں پہ دو دن پہلے ایک بات بولی تھی کہ ویسٹ 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 ایک ہی چیز کو اپریشیٹ کرتا کہ جو آج شیعہ یونائٹ ہے نا بیکاز آف دیئر مرجاز, یا آغا شیستانی ہو یا رہبر محسن سید علی خامنائی ہو, ان لوگوں نے دنیا سے ظالموں کا خاتمہ بھی کیا. اگر آئی ایس ایس عراق سے گئی تو کسی حکومت نے نہیں بھیجا, ان مرجاؤں نے ہٹایا. نہیں تو ہمیشہ اپنے مرجع کو مضبوط کرو, اس لیے کہ اگر یہ نہیں ہوتے تو ہم کو کچھ معلوم نہیں ہوتا کہ حلال کیا ہے اور حرام کیا ہے. ان کی وجہ سے آج ہے, تھوڑا سا انٹرنیٹ سے علم لے کے اپنے آپ کو مرجع مت سمجھو. سمجھ میں آئی بات؟ میں بہت احتیاط سے پڑھ رہا, بہت احتیاط سے پڑھ رہا, تھوڑا سا انٹرنیٹ سے ادھر سے ادھر سے ادھر سے ادھر سے لے کے اپنے آپ کو مرجع مت سمجھو. مرجع 70-80 سال میں موٹی موٹی کتابیں پڑھ کے انہوں نے اپنے لائف کو ڈیڈیکیٹ کر کے, اور مرجع کبھی بھی یہ نہیں بولتا مجھے مانو. اچھا آج جتنے لوگ بیٹھے ہوئے سب یہیں کے ہیں یا ٹرین میں جانے والے ہیں؟ ارے بولو یار, آج ٹرین کا تو پرابلم ہی ہے نا. چلو مولا سلامت رکھے, مولا جو نہیں آئے اللہ ان کی صحیح کو قبول کرے, اور کل انشاءاللہ سب آ جائیں. تو جتنے مرجع بنے, جتنے مرجع آپ کے پاس, آپ یہ بولو بامبے میں کوئی کیا آغا شیستانی کا مارکیٹنگ مینیجر ہے؟ کیا بول رہا ہے, کوئی ہے مارکیٹنگ مینیجر کہ جو بول رہا ہے یار ان کی تخلیق کرو؟ نہیں, دنیا میں کہیں نہیں. میں تو پوری دنیا گھومتا ہوں نا, کہیں بتا دو مجھے ایک مارکیٹنگ مینیجر. وہ بیچارے وہاں بیٹھے ہوئے, تم تقلید کرو تقلید نہیں کرو کوئی فرق نہیں پڑتا ان کو, ان کا کیا فرق پڑے گا, نہیں کرے تو ہی اچھا ہے بولتے وہ, اس لیے کہ ایک اور ذمہ داری آ رہی ہے. وہ تو بیچارے خاموش بیٹھے. یار کبھی عقل بھی استعمال کرو کہ آج اتنے بڑے بگ پاور سے کون لڑ رہا, تم لڑ رہے؟ ہم تو نکڑ پہ بیٹھ کے, کارنرز پہ بیٹھ کے, چبوتروں پہ بیٹھ کے فتوے دے رہے, اور وہ شیر کی طرح اکیلا کھڑا ہوا ہے. آغا رہبر معظم کو لے لو یا آغا حسین شیستانی کو لے لو, جا کے دیکھو بڑے بڑے جو دوسرے مذہب کے جو بڑے بڑے لیڈرز ہیں نا, پورے بڑے بڑے لیڈرز, ان کے محلات ہیں, پیلسز ہیں. بیچارے آغا شیستانی چھوٹے سے بوسیدہ گھر پہ بینچ پہ بیٹھے ہوئے, کوئی کارپیٹڈ, کوئی ایسا سینٹرلی ایئر کنڈیشن بنگلہ نہیں ہے, سب زیارت کرے ہوئے, ہم سب جاتے ہیں, جو زائرین ہیں سب ملتے ہیں جا کے. ایسا ہمارا مرجع ایسا سمپل لائف گزارتا, اتنی سمپل لائف. آپ کے پاس تو اور ملینز آف ڈالر, ایک جملہ بولیں گے تو آ جائیں گے ان کے پاس, ایک جملہ بولیں گے. دنیا جس کے کنٹرول میں ہو. اب میں آپ کو ایک اور تاریخ کا بادشاہ بولتا, اسی میں مجلس ختم کرتا, کیا کروں, گھڑی یہاں پہ اتنی تیز چلتی ہے کہ میں کچھ کر ہی نہیں سکتا, بٹ آئی ایم ریلیکس ٹوڈے کہ ٹرینز بند ہے. سمجھ گئے بات؟ سیکنڈ ورلڈ وار, دوسری جنگ عظیم جب شروع ہوئی, غور سے سنو ہمارا مرجع کیا ہے, دیکھو دوسری جنگ عظیم سیکنڈ ورلڈ وار جب سٹارٹ ہوئی, اس وقت آدھی دنیا کے اوپر, ہاف آف دی ورلڈ کے اوپر برٹش امپائر تھا, برٹش رول کرتے تھے, انڈیا پہ بھی برٹش رول کر رہے تھے, पूरी दुनिया ऑलमोस्ट 2/3 ऑफ द पॉपुलेशन दुनिया का ब्रिटिश एम्पायर का साथ। तो जैसे ही बड़ा मशहूर वाक़ अबुल हसन इस्फहानी जो हमारा मर जाता उनके ज़माना, तो ये ब्रिटिश फॉरेन सेक्रेटरी फॉरेन मिनिस्टर जो आज की जबान में बोलते, वो लंदन से ट्रैवल करके बगदाद आया। उस वक्त इराक अरब में इराक ऐसा डेवलप कंट्री थी, आया और आकर उसने गौर से सुना कि मर्जा क्या होता। आया वहाँ का जो प्रेसिडेंट था इराक का प्रेसिडेंट, उससे मुलाकात की। वो लोग ब्रिटिश लोग हर तरफ जाके सपोर्ट ले रहे थे। दूसरी जंग अजीम सेकेंड वर्ल्ड वॉर स्टार्ट हो गई, 40s का वाक़ा है। ये पहुँचा वहाँ पे और पहुँच के उससे बातचीत की और कहा इराक को कहा कि हमको सपोर्ट करो सेकेंड वर्ल्ड वॉर में, ब्रिटिश को सपोर्ट करो। इन लोगों ने कहा ठीक है। उसने एक पूछा कि तुम्हारे ये पूरे मुल्क में पूरे कौन लोग हैं ज़्यादा, क्या मज़हब के हैं? तो इसने कहा कि हमारे पास होली प्लेसेस हैं इराक में, और जो सबसे बड़ी कम्युनिटी है वो शिया कम्युनिटी है। तो उन्होंने कहा शिया कम्युनिटी कौन है? तो कहा इमाम अली को मानते हैं, नजफ़ अशरफ में उनका रोज़ा, अल्लाह हमको ज़्यारत नसीब करे मौला की, करबला मौला, ये सब बताया उसने। उसने कहा अच्छा। उसके बाद उसका एक जुमला था इराकी प्रेसिडेंट का, फॉरेन सेक्रेटरी ब्रिटिश फॉरेन सेक्रेटरी, गौर से सुनो, कहा कि यहाँ पे जो पूरी दुनिया में तुम्हारे लंदन में भी जो शिया है, पूरी दुनिया में जो शिया लोग हैं, उनका जो मेन सुप्रीम लीडर है, उनका जो रहबर है, वो यहीं रहते हैं। उसने कहा अच्छा, कहाँ रहते हो? नजफ़ अशरफ में रहते। पूरे शिया का लीडर यही है, उनका रहबर यही है। उसने कहा का क्या नाम है? का अबुल हसन इस्फहानी। तो इस फॉरेन सेक्रेटरी ने कहा इन लोगों के हालात कैसे, फाइनेंशियल हालात कैसे? कहा बहुत, उस जमाने में 40s में हालात ख़राब थे। कहा बड़ी गुर्बत है, परेशानी है, पैसा ज़्यादा नहीं है, पॉवर्टी बहुत है। तो इसने कहा आप उनसे अपॉइंटमेंट ले लें, मैं मिलना चाहता, फॉरेन सेक्रेटरी ने कहा। उसने कहा ठीक है। अपॉइंटमेंट लिया गया, आगा ने अपॉइंटमेंट लिया। अब सुनो, गौर से सुनो कि मर्जियत क्या है। देखो वो फॉरेन सेक्रेटरी, आज का फॉरेन सेक्रेटरी नहीं, उस जमाने का, जब पूरी दुनिया में ब्रिटिश रूल है, पूरी दुनिया में ब्रिटिश अंपायर, 2/3 ऑफ द पॉपुलेशन ब्रिटिश के हाथ में, फॉरेन सेक्रेटरी ऑल द वे बगदाद से नजफ़ अशरफ आया, अगर अबुल हसन इस्फहानी के पास आके बैठे, देखते हैं कि एक छोटे से घर में बैठे हुए, उसको बोला गया कि पूरे शिया वर्ल्ड का लीडर है ये, आके सामने बैठे। सामने बैठ के गुफ्तगू की, दौरान एक गुफ्तगू कहता है कि आगा आप तो मालूम है हम ब्रिटिश अंपायर जो, अंपायर था उस जमाने में, अंपायर जो हम हर मज़हब की इज्जत करते, हर रिलीजन की हम रेस्पेक्ट करते। ये कहता है कि मैंने सुना है कि आपकी कौम के हालात अच्छे नहीं है, आपकी कौम के हालात अच्छे नहीं, गुर्बत है, और हम तो सब मज़हब की इज्जत करते हैं, आप बोलिए मैं आपकी कितनी मदद करूँ, कितनी हेल्प करूँ। खरीदना चाह रहा पैसा दे के, फिर बोल रहा खरीदना चाह रहा किसी और को नहीं, मर्जा को, पैसा दे के। कहा कि आप हुक्म करें, जितना पैसा चाहिए हमारी हुकूमत आपको देगी, आप अपनी कौम के हालात सही करें। आगा ने आगा ऐसा बैठे हुए, मेरी तरफ देखो, आगा ऐसा बैठे, वो सामने बैठा हुआ, कहता है कि आगा हम हर कौम की इज्जत करते हैं, हर मज़हब की, मैंने सुना है कि आपके हालात ख़राब है और आप हमारे जंग अजीम में हमारा साथ दो, कितना आपको पैसा चाहिए, हेल्प करें। आगा ने उसे सर को उठाया, सर के उठा के कहा सुन, तू मुझे ऑफर कर रहा, इस वक्त जुमले सुनो, इस वक्त तेरा मुल्क जंग में मुलव्वस है, तेरा मुल्क जंग लड़ रहा, पैसा तुमको चाहिए, ये बोलो मैं कितना दूँ। जब ये बोला उस फॉरेन सेक्रेटरी को मालूम था कि ये ऐसी नहीं बोल रहे, ये एक जुमला बोलेंगे पूरी दुनिया से माल जमा हो जाएगा। ये है हमारी ताकत, ये है हमारा मर्जा। उस मर्जियत को कमजोर मत करो, कुछ नहीं कर सकते, कुछ नहीं कर सकते, खामोश तो बैठो, कुछ नहीं कर रहे ना, कोई बात नहीं, एक जुमला यार, किसी बड़े को बोलने की इजाजत देता इस्लाम? किसी को मैं बुरा बोल सकता? बुरे को बुरा पब्लिक में मत बोलो, बोलता इस्लाम तो। गीबत मत करो, मुंह पे बोलो। ये तो हमारे बुजुर्ग हैं, इतने बड़े बुजुर्ग, इतनी इनकी खिदमत है। पूरी तारीखी मर्जियत पर पढ़ दूं, एक एक मर्जा का कंट्रीब्यूशन टुवर्ड शियाइज्म कि इन लोगों ने काम किया। कि आज के दौर में आप बताओ, आज के दौर में बताओ, जो सही इमाम हुसैन का मिशन है, जो सही हुसैन का पैगाम है, ये कौन पहुंचा रहा? कौन पहुंचा रहा? यही लोग तो पहुंचा रहे। अल्लाह रहबर मौसम सैयद अली खामेनाई साहब को सलामत रखे। 1000 प्रॉब्लम्स है उनको, पूरी दुनिया जिसके दुश्मन हो गई जिस मुल्क की। एक चीज याद रखो, अगर लाख बार खुदा ना खास्ता 5 मुहर्रम खैसर बाग की मजलिस में बोल रहा, हजारों के मजमे में बोल रहा, लाइव मेरी मजलिस पूरी दुनिया सुन रही इस वक्त, सबको बोल रहा, लाख बार खुदा ना खास्ता, लाख बार खुदा ना, अगर उस मुल्क को कुछ हो जाए तो दुनिया से शियत ऐसे मिटने लगेगी, जालिमी खा जाएंगे तुमको। जो मुंह खोल के बैठे रहे ना जालिमीन, में नाम तो नहीं ले रहा किसी का, पड़ोस के मुल्क आपको जिंदा रहने देंगे ये लोग? वो हमारी ढाल है, इज्जत है। अल्लाह इन रहबर मौजम को और आगा शीस्तानी साहब को सलामत रखे। अपनी नमाजों में अपने मर्जा, सारे मर्जा, सैयद शेख बशीर नजफी हो, आगा फयाज हो, आगा हकीम हो, आगा वहीद खुरासानी हो, रहबर मौजम सैयद अली खामेनाई, रहबर मौजम सैयद अली खामेनाई साहब हो, या आगा हुसैन शीस्तानी हो, जितने हमारे मर्जा हैं सब हमारे सर के ऊपर, सबकी इज्जत करना लाजिम है, वाजिब है। इमाम का जुमला है, आप एक बिलग्रामी नहीं बोल रहा कि किसी बाअमल आलिम के चेहरे को देखो तो हमारे चेहरे की ज़ियारत करो। इतना बड़ा स्टेटस और शेयर को बचाए हुए और हम बड़े आसानी के साथ, ये लोग हैं, इनकी जिंदगी को आज के दौर में देखो। आप जाके सैयद नसर अल्लाह की जिंदगी देखो कि कैसे तलवार की धार पे जिंदगी गुजार रहे, कैसे वो लोग सीरिया में सैदानियों के सैदानी के रोजे को बचाए हुए। आप बचाए हुए, मैं बचाया हुआ? कौन बचाया हुआ यार? यू कैन से एनीथिंग। कल हिसाब देना पड़ेगा मौला हुसैन के सामने। जान पे खेल के बीवी के रोजे को ये लोग बचाए हुए, जवान जवान। मैं तो आप, मैं बोला ना तारीख पढ़ दूं, खैसरबाग में टाइम नहीं है। कैसे ये लोग काम कर रहे हैं शियत के लिए, यही तो बोल रहा हूं मेरे यूथ को। मैं ये नहीं बोल रहा कि सीरिया जाओ, प्लीज डोंट मिसअंडरस्टैंड, आई एम नॉट टेलिंग यू टू गो टू सीरिया। तुम नहीं जाना, तुम बॉम्बे में रहना। बॉम्बे में रहकर किरदार के जरिए पीसफुल तरीके से हुसैन का पैगाम, पीसफुल पैगाम है। मौला हुसैन सेवियर ऑफ ह्यूमैनिटी है, इंसानियत को बचाने वाले हैं। तुम अपने घरों में इल्म के साथ कुछ मत करो, डोंट डू एनीथिंग, अपने मुसल्लों पे बैठ के मर्जियत की दुआ करो। मुसल्लों पे बैठ के इन मर्जाओं के लिए, इन जो काम कर रहे, जो शहीद हो रहे, उनके लिए दुआ, बस उतना ही करो और कुछ मत करो। कल की मजलिस में बोलूंगा बाकी बातें। ये बीवी ज़ैनब की सीरत है। अल्लाह हमारी दुनिया भर में शियत की तो हिफाजत फरमाए, और इमाम ज़माना की सलामती के लिए और शियत की हिफाजत के लिए, बीमारों की शिफा के लिए, हमारे मर्जाओं की सेहत के लिए बावाज़े बलंद सलवात। मौला सलामत रखे, बाकी बातें कल इंशाल्लाह। जिंदगी रही मेरा मौला चाहे। दोस्तों आज 5 मुहर्रम की रात, ये रात दो रातें बीच में, कल की रात और परसों की रात, उसके बाद हुसैन के खैमों से अल्लाह तश की आवाजें बुलंद होंगी। छोटे छोटे बच्चे एक खैमे से दूसरे खैमे में चले गए। कितनी जल्दी ये रातें गुजर रही, कितनी जल्दी ये वक्त गुजर रहा। जितनी मजलिसें कर सकते कर लो, जितना फुर्सत दे सकते दे लो। उस करीम का, उस गरीब का, कि जो कहता है कि मैं वो गरीब हूँ जिसे रुला रुला के मारा गया। दोस्तों ایسا غریب کربلا میں کہ جس کے نگاہوں کے سامنے چھوٹے چھوٹے بچے ذبح ہو گئے، جس نے اپنے جوان کی میت بھی اٹھائی، بڑی آسانی سے میں نے یہ جملہ بولا، جس کے ہاتھ یہ اتنا غریب ہو گیا تھا حسین کہ صرف بچے کے لیے پانی مانگا تو ذبح کر دیا ظالم نے، انہیں پانی مانگا تھا، کچھ نہیں بولا تھا، یہی بولا تھا میرا بچہ پیاسا اس کو پانی پینا دو، لیکن ظالم ذبح کر دیا تھا۔ حسین کی حالت ہے، کیا مظلوم ہے میرا مولا۔ اور آج اس عزا خانے میں اب پوری دنیا میں پانچ محرم کو ان بچوں کا ذکر ہوتا ہے جو بی بی زینب کے بچے تھے۔ میں نے کہہ دیا، آپ نے سن لیا، یہ اتنے مظلوم بچے کہ کربلا کا ہر شہید جب گھوڑے سے زمین پہ آیا اور خیمے میں لاشا آیا تو ماں تڑپ تڑپ کے روتی رہی اور سب نے ماں کو پرسا دیا۔ بچوں کا ماتم لیلا نے بھی، بچے کا ماتم لیلا نے بھی کیا، رباب نے بھی کیا، ام فرما نے بھی کیا، لیکن یہ دو مظلوم ایسے ہیں کہ جن کا ماتم ان کی ماں نے نہیں کیا، اس لیے نہیں کیا کہ وہ کنبے کی رونے والی تھی۔ علی اکبر کا ماتم، کبھی قاسم کا ماتم، کبھی اون عباس کا ماتم، سب کے اوپر زینب رونے والی ہے۔ یہ وہ مظلوم بچے کہ جس کو رونے نہیں دیا، جس کی ماں نے جس کا ماتم نہیں کیا۔ عزیزوں، آج بھی کبھی بھی یاد رکھو، جب بھی کوئی خدا نہ خدا نہ خاصہ تمہاری کوئی دعا قبول نہیں ہو رہی، یا کوئی تم مصیبت میں ہو، سخت مصیبت میں ہو، تو اون و محمد کا واسطہ دے کے دعا کرو، اور ان بچوں کی نظر کرو اون و محمد کی۔ کوئی ایکسپینسو نظر نہیں ہے، فروٹس منگواؤ، پانچ قسم کے فروٹس منگواؤ، اور سفرا بچاؤ، ایک ایک فروٹ رکھو، کوئی مشکل نہیں، پانچ نہیں ملتے تین رکھو، آپ کر کے دیکھنا، اس کے بعد آپ مجھے دعا دیں گے، اور کچھ نہیں۔ اون و محمد کی نظر کرو، اس پہ نظر دو، نظر دیں گے بی بی زینب اور بی بی ام کلثوم کا واسطہ دے کر ان بچوں سے مانگو کہ آپ کو اپنی مظلوم ماں کا واسطہ، آپ ماں کو بول کے ہمارا کام کرا۔ یہ ایسا مجرب عمل ہے کہ پہاڑ بھی تمہارے سامنے ہے، اون و محمد کا واسطہ دے کر کوئی مان کے دیکھے۔ آزمائی کی بات ہے، عرب میں یہ اتنا مشہور ہے، عرب میں اتنا مشہور ہے کہ جب بھی کوئی مصیبت آتی ہے وہ عرب بولتا ہے کہ بھائی اون و محمد کی نظر مانو۔ اتنے غریب بچے، مظلوم، معصوم، شب عاشور، مولا حسین جب ایک ایک کے خیمے میں جا رہے تھے، لیلا کے خیمے میں گئے تو دیکھا علی اکبر کے زلفوں کو سنوارتے ہوئے، ماں کہہ رہی تھی میرے لال کل یہ چہرہ تیرا خون و خاک میں مل جائے گا۔ رباب کے خیمے میں گئے تو دیکھا کہ جھولے پہ سر رکھ کے ماں کہہ رہی تھی علی اصغر کل ہر ماں اپنی قربانی کو دے گا، لیکن تم اتنے چھوٹے ہو کہ تم میدان میں بھی نہیں جا سکتے۔ ام فروا قاسم کو تیار کر رہی، جب زینب کے خیمے میں گئے تو حسین نے دیکھا کہ دونوں چھوٹے چھوٹے بچے معصوم بیٹھے ہوئے ہیں، اور بی بی زینب امام علی اور جناب جعفر طیار کی جنگ کے واقعات سنائی، اور بار بار یہ کہہ دی کہ بچوں تمہارے دادا نے ایسے جنگ کی، تمہارے نانا نے ایسے جنگ کی۔ دوستو، روایت کا جملہ ہے کہ دونوں شہزادے اپنے آستینوں کو ایسا الٹتے تھے، الٹ کے کہتے تھے آپ ماموں سے اجازت دلوائیے، پھر دیکھیں ہم جنگ کیسے لڑتے ہیں۔ آہستہ آہستہ نہیں رونا، تکلف سے نہیں رونا۔ آج اس بی بی کو پرسا دینا جو ہر مجلس میں آ کے تم سے پرسا لیتی ہے۔ عاشورے کا دن آیا، اجازت نہیں ملی، سب شہید ہو گئے، انصار قاسم پامال ہو گئے، بچے خیمے میں آئے۔ بی بی نے کہا کہ بچے ابھی گئے نہیں، کہا کیسے جائیں، ماموں اجازت ہی نہیں دیتے۔ اون کا ہاتھ پکڑا، دوسرے ہاتھ سے محمد کا ہاتھ پکڑا، دونوں بچوں کو جب حسین کے سامنے لا کے کھڑا کیا تو بچوں نے زینب سے کچھ نہیں کہا، حسین نے بچوں سے کہا، بچوں ماں کو سفارش کرانے لائے۔ بچوں کو بھی معلوم ہے کہ اگر زینب بولے گی تو حسین نہیں نہیں کرے گا۔ اجازت ملی، عباس کے شاگرد ہیں، مولا عباس نے ایک کو سوار کیا، علی اکبر کو نے ایک کو سوار کیا، ये बच्चे जब चल रहे थे तो शहजादी ज़ैनब ने खेमे के दरवाजे में रोका, रोक के कहा बच्चों मैं जानती हूँ, मैं माँ हूँ तुम्हारी, कि बहुत प्यासे हो, प्यास बहुत लगती है तुमको, इतने दिन की प्यास है, इतने दिन की भूख है, लेकिन बच्चों ओनो मोहम्मद याद रखना, लड़ते हुए नहर का रुख नहीं करना, ये एहसास रहे कि झूले में अली असगर प्यासा है, खैमे में सकीना प्यासी है, बेटा नहर का रुख नहीं करना। ये दोनों शहजादों ने कहा अम्मा ये आपकी वसीयत पे अमल करेंगे, नहीं करेंगे। आपकी आवाज़ें बुलंद हो गई, इसी तरह पुरसा दो, इसी तरह पुरसा दो, तकल्लुफ से मत रहो, तकल्लुफ से मत रहो। पता नहीं कहाँ बीवी ज़ैनब बैठ के तुमसे पुरसा ले रही है, कहाँ पे बीवी ज़हरा बैठ के तुमसे पुरसा ले रही है। अजीज़ो आज अल फातिमा को उनके नवासों का, अली को उनके नवासों का पुरसा दो। दोनों शहजादे मैदान में आए, अली के नवासे हैं, जाफर तैयार के पोते, अब्बास के शागिर्द, खूब जंग की, इतनी जंग की, फौजों में धंसते गए, लेकिन कब तक लड़ते हैं, भूख और प्यास है। उमर साहब ने पुकार के कहा कि इन बच्चों से ऐसे जंग नहीं होती, बच्चे मत समझो, ये अली और जाफर के नवासे और पोते, हर तरफ से हमला करो। दोस्तों हर तरफ से हमला होने लगा, तीर चलाने वाले अलग हो गए, तलवार चलाने वाले, नैजे चलाने वाले, हर तरफ से जब दोनों बच्चों पे हमला हुआ तो ये दोनों शहजादे लड़ते लड़ते घोड़े पे झूमने लगे। एक मंजिल ऐसी आई कि एक ऐसा भाला आया सीने पर, एक ऐसा नैजा आया कि ओनो मोहम्मद घोड़े से जमीन पर आ गए। मैंने कह दिया, आपने सुन लिया। आते आते इन शहजादों ने कहा कि आखा हमारा आखिरी सलाम। अजीजो हुसैन अब्बास और अली अकबर शेर की तरह मैदान में गए, जब पहुंचे तो देखा कि ओनो मोहम्मद जमीन पर है, थोड़ी सी जान बाकी है। हुसैन ने बच्चों के सर को अपने जानों पे रखा, ओनो मोहम्मद के सर पे हाथ फेरा, फेरा जैसे ही फेरा उन बच्चों ने हुसैन के चेहरे की ज्यारत की, चेहरे की ज्यारत करके कहा मामू ये बताओ हमारा रुख किधर है। हुसैन ने कहा बच्चों तुम्हारा रुख नहर की तरफ नहीं है। तो ओनो मोहम्मद ने आखिरी जुमले जो कहे वो ये कि मामू अम्मा से कह देना कि हमने नहर का रुख नहीं किया। एक लाश को हुसैन ने उठाया, अब्बास ने लाशों को उठाया, खैमे में लाशें आए, ज़ैनब ने शुक्र का सजदा किया, कहा परवरदिगार ज़ैनब की इस कुर्बानी को कबूल कर ले, मेरे भाई को बचा ले। उसके बाद कयामतें आ गई, ज़ैनब ने ओनो मोहम्मद का मातम नहीं किया, यहां तक कि करबला से शाम तक चली गई। जब मातम किया कभी अली अकबर, कभी हुसैन, कभी अब्बास और कासिम का, फिर जिंदान में चले गई, सकीना का मातम हुआ। एक मौका आया था जब सीरिया में बीबी की रिहाई हुई और रिहाई के बाद ज़ैनब ने कहा कि मैं एक मजलिस करना चाहती हूँ, तो मजलिस हुई। जब मजलिस में शाम की औरतें आई, ज़ैनब खाक पे बैठ के पुरसा ले रही थी, लेते लेते जब तबरुकात आने लगे तो सबसे पहले चादरें आई, एक एक चादर को ज़ैनब ने उठाया, उठा के कहा रबाब ये तेरी चादर, लैला ये तेरी चादर, उम्मे फरमा ये तेरी चादर, उम्मे कुलसूम ये तुम्हारी चादर, फिसा की चादर दी, सब चादरें बढ़ चुकी, एक छोटी सी चादर बच गई। ज़ैनब का दिल फट गया, कहा सकीना तुम्हारी चादर वापस आ गई दीदी। इसी तरह पुरसा दो, इसी तरह पुरसा दो। उसके बाद एक एक सर आया, अली अकबर का सर आया, लैला आगे बढ़ गई, अब्बास का सर आया, बीवियों ने कहा ये पर्दे का मुहाफिज है, कासिम का सर आया, उम्मे फरमा ने लिया, हुसैन का सर आया, ज़ैनब ने ले लिया, अली असगर का सर आया, रबाब आगे बढ़ गई, सारे सर सारी बीवियों ने ले लिया, दो सर बच गए। शाम की औरतों ने कहा क्या इन बच्चों की मां मर गई, ऐसे मत कहो ये ज़ैनब के बच्चे हैं। میں نے مجلس ختم کر دی, تم کو خدا آباد رکھے. تم کو جب اس حالت میں بی بی زینب دیکھ رہی ہوگی تو دعا دے رہی ہوگی کہ میرے بچے پہ رونے والوں تم کو آباد رکھے. آج فاطمہ کی دعائیں لو, ان کے نواسوں کا ذکر ہے. بس دو منٹ میں ختم کر رہا. ایک موقع آیا بس جہاں زینب نے اپنے بچوں کو یاد کیا, وہ موقع تھا جب واپس مدینہ آئی. مدینہ نانا کو سلام کیا, ماں کو سلام کر کے جب چوک امام کے گھر میں آئی تو جناب عبداللہ ابن جعفر طیار ابن ابو طالب آئے جو بی بی زینب کے شوہر تھے. آ کے کہا کہ بیٹا اپنی پھوپھی سے کہو کہ گھر آئے, میرا گھر سنسان ہو گیا, میں تمہاری پھوپھی سے سننا چاہتا کہ میرے گھر پہ کیا گزری. بس دوستو چوک امام نے آ کے بی بی زینب سے کہا کہ عبداللہ آئے تھے, وہ چاہتے ہیں کہ ہم اپنے گھر جائیں. تو بی بی نے پوچھا تمہارا کیا منشا ہے؟ کہا یہی بہتر ہے. بس میں نے مجلس ایک منٹ میں ختم کر رہا. یہ ایک موقع آیا, ہر طرف پردے لگائے گئے. پہلی مرتبہ 28 رجب 60 ہجری کو جو زینب مدینے سے چلی تھی, آج پہلی مرتبہ اپنے گھر کو واپس جا رہی. لیکن جب اس وقت چلی تھی اون محمد کے انگلیوں کو پکڑ کر لایا تھا, آج زینب بالکل اکیلی ہو گئی, کمر جھکی ہوئی ہے, بال سفید ہو چکے. زینب آہستہ آہستہ چل رہی تھی, ہر طرف آوازیں تھی کہ کوئی خبردار قریب نہ آئے, علی کی بیٹی گھر جا رہی. عزیز و مرد تو دور ہو گئے لیکن مدینے کے چھوٹے چھوٹے بچے زینب کے دامن کو پکڑا, پکڑ کے کہا بی بی اون محمد کہاں ہے؟ اب تک ماتم نہیں کیا. آج پہلی مرتبہ جب پہنچی گھر پہ بچوں کے نماز کے مقام کو دیکھا تو بچوں کو محبت یاد آئی, کربلا کا رخ کر کے کہا اون محمد تمہارے دوست تمہیں پوچھ رہے ہیں. پروردگار شہزادے اون محمد کا واسطہ, ان آوازوں پہ اپنی رحمت کا نازل فرما. پروردگار ہماری یہ مجلس بی بی زینب کی بارگاہ میں قبول ہو جائے. سبل کے آمین بولو. پروردگار شہزادی زینب کی زیارت ہم اور مولا حسین کی معصومین کی زیارت ہم کو نصیب کرے. یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے. پروردگار جان جا میرا مولا کا چاہنے والا ہے, اس کی جان مال عزت آبرو کی حفاظت فرما. فرزند زہرا امام زمانہ کو سلامت رکھ, ان کے صدقے میں جن کے ماں باپ زندہ رہے سلامت, جن کے ماں باپ مر گئے ان کی خبروں میں رحمتوں کو نازل فرما. پروردگار جنت البقیع جنت المولا جناب حمزہ اور اہل بیت کی خبروں میں سایہ کر دے. ہمارے گناہ کبیرہ صغیرہ کو معاف کر دے. عزاداری کی تو حفاظت فرما. کوئی غم مت دے سوائے غم حسین کے. سارے بیماروں کو صحت دے دے. سارے مرحومین کے درجات کو بلند فرما. امام کے ظہور میں تعجیل فرما. ہم سب کو امام کے ناصروں میں شمار فرما. ایک سورہ فاتحہ خیصر بائی مرحومہ اور جو محفل یہ جو مجلسیں کرواتی ہیں محبان پنجتن ان کے سارے مرحومین اور حیدر مہدی ابن مقبول احمد اور اپنے اپنے مرحومین کے لیے اور ہمارے سارے مرجع کلام جو مرحومین ہیں جس میں علامہ سید ابوالقاسم الخوئی اور ابو الحسن اصفہانی جن جن کا میں نے ذکر کیا, اللہ ان سب کے لیے سورہ فاتحہ